र यहाँ उपस्थित पत्रकार साथीहरू र सम्पूर्ण आदरणीय दिदीबहिनी एवं दाजुभाइहरू, नेकपा एमाले केन्द्रीय कमिटीको तर्फबाट र मेरो तर्फबाट यहाँहरू सबैलाई हार्दिक अभिवादन गर्दछु। समय धेरै गइसकेको छ। 11 जना वक्ताले बोलिसकेपछि सम्भवतः तपाईँहरू सबैको मनमा अब अन्तिम वक्ताले थोरै बोल्दैदेखि छिटो छिटो अरू कार्यक्रम हेर्न पाइन्थ्यो भन्ने हुनसक्छ। म त्यो समयको अत्यन्त ठुलो चापमा छु। तर योभन्दा अगाडि बोल्ने कतिपय पूर्ववक्ता साथीहरूले उठाएका प्रश्नहरू स्वयं मलाई पनि तपाईँहरूको अगाडि उभिएर देशको बारेमा, देशको राजनीतिको बारेमा, संविधान निर्माणको सन्दर्भमा केही कुरा भन्न मन लागेका यी सबै कुरामा प्रवेश गरिदियो भने तपाईँहरू त्यति बेलासम्म बस्नुहुन्छ कि बस्नुहुन्न मलाई शङ्का छ। त्यसकारण म भर्सक एकदम संक्षेपमा कुराहरू राख्ने प्रयत्न गर्दछु। सबभन्दा पहिले त प्रवासी नेपाली मञ्च स्पेनले 7-8 वर्षको आफ्नो यात्रामा धेरै महत्त्वपूर्ण काम गरेको छ। आज यसको तेस्रो राष्ट्रिय अधिवेशनबाट जो साथीहरू पदाधिकारीमा सदस्यमा निर्वाचित हुनुभएको छ म उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र उहाँहरूको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु। र यो कमिटीलाई यहाँसम्म पुर्याउन योगदान गर्ने भर्खरै निवर्तमान कमिटीको रूपमा रहेको जसको नेतृत्व मुक्त गुरुज निवेदी गर्नुभएको थियो त्यो कमिटीका सबै साथीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। मैले जुन बेला स्पेनमा भर्खरै यो कमिटी बन्दै थियो त्यति बेला पुष्प तिमिल सिन्हाजीको माध्यमबाट इन्चार्जको हैसियतले यो कमिटीको कामलाई अगाडि बढाउन सुझाव दिएको थिएँ। उहाँको योगदानलाई पनि म यति बेला स्मरण गर्दै उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। म जब प्रवासका विभिन्न देशहरूमा जान्छु त्यहाँ नेपालीहरूले नेपालको बारेमा चिन्ता गरेको देख्छु। उदाहरणको लागि अहिले संविधान निर्माणको बारेमा एकजना वक्ता महिला वक्ताले त के पनि भन्नुभयो भने देशलाई लावारिस नबनाउनुहोस्, त्यो कुरा साह्रै मार्मिक छ। मैले यस्ता एकदमै देशभक्तिपूर्ण भावनाहरू संसारका विभिन्न देशहरूमा जाँदा तपाईँहरू जस्तै नेपाली साथीहरूबाट सुन्ने गरेको छु। मलाई त्यो सुन्दा हाम्रो भविष्य सुरक्षित जस्तो महसुस हुन्छ। देशबाट धेरै टाढा टाढा आएर पनि संविधान छिटो ल्याउनुहोस्, देशलाई दिगो शान्ति दिनुहोस्, हामीलाई नेपाल फर्किने वातावरण दिनुहोस् भनेर प्रवासमा रहेका नेपालीहरूले भन्दा वास्तवमा नेपालमाथि कुनै पनि सङ्कट आइलाग्यो भने नेपालको स्वाधीनता, स्वतन्त्रता, राष्ट्रिय अखण्डतामाथि कुनै कारणवश केही अप्ठ्यारो पऱ्यो भने नेपालीहरू संसारभरि नै जुरुक्को उठ्नेछन् भन्ने कुरामा विश्वस्त भएर म एकदमै खुसी हुन्छु। आज तपाईँहरूले पनि यहाँ यी प्रसङ्गहरू जुन उठाउनु भएको छ यसबाट मलाई खुसी लागेको छ। हामी अहिले संविधान निर्माणको प्रक्रियामा छौँ। यो प्रक्रियामा लागिरहँदा संविधान छिटो बन्नुपर्छ, नेपालका राजनीतिक नेताहरूले किन ढिलो गरेको होला, छिटो छिटो लेखेर जारी गर्नुपर्छ भन्ने आवाजहरू एकदमै जाहिर छन्। तर सँगसँगै म एउटा कुरा भन्न चाहन्छु, हामीले 7 सालदेखि आजसम्म जुन यात्रा गरेका छौँ नेपालमा राजनीतिक यात्रा, र त्यसमा हामीले जे जति काम गरेका छौँ हामीले यी कुराहरू गरिरहँदा त्यसको पनि स्मरण गर्नुपर्छ। हाम्रो देशमा कुनै बेला निरङ्कुश शासन थियो, त्यसको समाप्ति भयो। पञ्चायती व्यवस्था थियो जुन बेला तपाईँ हामी जस्तो व्यक्तिले पासपोर्ट पाउनु पनि गाह्रो हुन्थ्यो। मैले विद्यार्थी छँदा जापानमा एउटा कार्यक्रममा भाग लिनुपर्ने भयो अन्तर्राष्ट्रिय सम्मेलनमा, मलाई 1 महिनासम्म पासपोर्ट दिइएन व्यवस्था विरोधी भनेर। त्यस्ता दिनहरू पनि थिए, तर नेपालका राजनीतिक दलहरूकै कारणले हो आज हामी राजनीतिक अधिकार पाइरहेका छौँ। कयौँ मानिसहरूले बलिदान दिएका छन्। हामीले अघि भर्खरै ती शहीदहरूको स्मरण पनि गर्यौँ। धेरै मानिसहरूले जेल रेलको यातना भएका छन्, यस प्रसंग यस प्रसङ्गमा हाम्रो पार्टीका अध्यक्षले आफ्नो सम्पूर्ण जवानी 16-17 वर्षसम्म नेपालका सबै जस्तो जेलहरूमा बिताएर त्यो निरुपस्थाको सामना गरेको कुरा पनि म यहाँनिर स्मरण गराउन चाहन्छु। हामी त जीवित छौँ राजनीतिक कर्मीहरू, तर मसँगैका मेरा कति साथीले आफ्नो जीवनको बलिदान पनि दिएका छन्। त्यसकारण नेपालका राजनीतिक दलहरूले काम गर्दा कमी कमजोरी भएका हुन सक्छ, किनभने जब देशमा राजनीतिक अस्थिरता हुन्छ, त्यहाँ अनिश्चय हुन्छ। नेपाल जस्तो भारत र चिनको बिचमा रहेको देश जसको दक्षिणतिर सिमाना खुला छ, हाम्रा राष्ट्रियता राष्ट्रिय साथसाथै अन्तर्राष्ट्रिय आयामहरू पनि छ, यस्तो स्थितिमा कमी कमजोरी हुन पनि सक्छन्। त्यो राजनीतिक सम्पूर्ण परिवेशले कतिपय कामहरू गरौँ भन्दा भन्दै त्यसले रोकेको छेकेको पनि हुनसक्छ, अर्थात् हाम्रो सामर्थ्यले त्यसलाई पन्छाउन नसकेको पनि हुनसक्छ। त्यो कुरामा टिप्पणी गर्ने, त्यो कुरामा भएका कमीहरूलाई देखाइदिने तपाईँहरूको कामलाई म प्रशंसा नै गर्छु। तर राजनीतिक दलहरूले पनि देशमा ठुला ठुला परिवर्तन गरेका छन्, गणतन्त्र ल्याएका छन्, राजनीतिक अधिकारलाई स्थापित गरेका छन्। पञ्चायती कालबाट आजसम्म आइपुग्दा हामीले तुलना गरेर हेऱ्यौँ भने स्कुल हेर्नुहोस्, अस्पताल हेर्नुहोस्, सञ्चारको क्षेत्रमा गरिएका परिवर्तन हेरौँ, आज ग्रामीण क्षेत्रमा भएका परिवर्तन हेरौँ, म गर्वका साथ भन्छु प्रतिनिधि सभामा जो अहिले संविधान सभा पनि हो त्यसमा महिला र हाम्रो विविधतायुक्त प्रतिनिधित्व सायदै संसारका कुनै देशभन्दा कम छैन। हामीले त्यो परिवर्तन गर्यौँ। मलाई अहिले यहाँ हेर्दाखेरि मैले यहाँ महिलाहरूको अनुहार देखेँ, हाम्रो सल्लाहकारदेखि उपाध्यक्षसम्म भन्ने कुरा मैले पाएँ। तर म आफ्नो जति बेला म विद्यार्थी थिएँ त्यति बेलाका सङ्घर्षका दिनहरू र मेरो गाउँमा छँदाका दिनहरू सम्झिन्छु। त्यति बेला यस्तो महिला नेताको त कुरै छोडिदिउँ, महिलाहरूले घर छोडेर एक्लै जान सक्ने दिनहरू पनि थिएन। यो सम्पूर्ण चेतना अभियानको नेतृत्व नेपालका राजनीतिक दलले नै गरे। तर ती राजनीतिक दलहरूको मैले कमी कमजोरीको प्रसङ्ग छँदै छैन, हुँदै हुँदैन भन्दिनँ। संसारका अत्यधिक विकसित भएका मुलुकहरू, यहाँ युरोपका कति मुलुकको म इतिहास पढ्छु, समाचार पढ्छु, जापानको, अमेरिकाको, अब कमी कमजोरी त त्यहाँ पनि हुन्छ। यसको अर्थ मैले त्यहाँ कमी कमजोरी भएको हुनाले हामी पनि गर्छौँ भनेको होइन। त्यस कारण यसको त्यो पाटोलाई पनि हामीले भुल्नु हुँदैन भन्ने कुरामा मात्रै मैले केही चर्चा गर्न चाहेको हो। तर जे भए पनि नेपालमा परिवर्तन गर्ने, नेपाललाई नेतृत्व दिने त्यहाँकै राजनीतिक दलहरू, यो नेतृत्व कुनै देशबाट आयात गरेर हुने होइन। यद्यपि तिनका कमी कमजोरीलाई औल्याउने, यदि कतै कसैले गल्ती गर्न खोजेको छ भने त्यो गल्तीलाई देखाउने र निर्वाचन मार्फत ठिकलाई जिताइदिने, गल्तीलाई हराइदिने यो काम त जनताले गर्नुपर्छ। त्यसमा तपाईँ हामी सबै पर्छ। र यो नेतृत्वको सन्दर्भमा म यति नै भन्न चाहन्छु। अब संविधान निर्माणको प्रसङ्ग सबैभन्दा तपाईँहरूले जिज्ञासा राखेको प्रसङ्ग छ, म त्यसमा एकदमै संक्षिप्तमा मात्रै भन्छु। यदि मैले त्यसको सविस्तार त्यसका सबै अन्तर्यहरू तपाईँहरूको अगाडि खुला खुलस्त जोमा भन्न मन लागेको छ, तर मलाई समयले अनुमति दिइरहेको छैन। यदि मैले त्यसलाई खोल्न थाल्यो भने तपाईँहरूले कम्तीमा मेरो 1 घन्टा कुरा सुन्नुपर्छ, कम्तीमा, तर त्यो 2 घन्टासम्म पनि जानु सक्छ। तर त्यस्तो नगरौँ होला, किनभने रात छिप्पिँदै जान लागिसकेको छ। त्यस कारण म यसका केही महत्त्वपूर्ण पक्षहरू मात्रै यहाँ चर्चा गर्छु। हामी सबैलाई थाहा छ संविधान सभाको पहिलो निर्वाचन भयो र त्यो निर्वाचनमा हामीले धेरै प्रयत्न गऱ्यौँ। म ती वार्ताहरूका प्रत्येक चरणहरूमा संलग्न छु, कतिपय दस्तावेज लेखनमा पनि म संलग्न छु। त्यति बेला म संवैधानिक समितिको सदस्य थिएँ, ए माओवादीका पूर्व लडाकुहरूको समायोजन र पुनस्थापना गर्ने थोरै सदस्य रहेको विशेष समितिको पनि सदस्य थिएँ। वार्ताहरूका अनेक चरणमा म संलग्न छु। तर मेरो अनुभव के छ भन्नुहुन्छ भने, हामीले नेपालको दिगो शान्ति, आर्थिक समृद्धि र हाम्रा आन्दोलनका सम्पूर्ण उपलब्धिहरूलाई संस्थागत गर्नको लागि सम्पूर्ण प्रयत्न, हाम्रो बुद्धि विवेक सामर्थ्यले भ्याएसम्म सम्पूर्ण प्रयत्न गर्यौँ र अन्तमा 2069 साल जेठ 2 गतेका दिन हामीले सोच्यौँ यो देश अशान्तिको भुवरीमा पर्नुभन्दा हाम्रा अडान छोड्नु धेरै जाति छ। हामी भोलि बहुमत ल्यायौँ भने जनताको बिचमा जाउँला। 48 सालमा नेकपा एमाले मानेले तत्कालीन एमाले मानेपछि एमाले 27 बुँदा आफ्नो असहमति जनाएको थियो। कालान्तरमा गएर त्यो असहमति सबैले मान्नुपर्ने सहमतिमा परिणत भयो। त्यस्तै गरौँला भनेर हामीले 11 प्रदेश राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन संवैधानिक अदालत समानुपातिक मिश्रित निर्वाचन प्रणाली सम्झनुहोस् त हामीले सबै मानेका होइनौँ र बालवाटारमा सहमति भयो कार्यदल बन्यो। त्यो कार्यदलको पनि म सदस्य हो। एक हामी जम्मा 6 जनाको कार्यदल थियो। हामीले एक दिनमा 25 पृष्ठ लामो कम्प्युटर मैले गरेको थिएँ प्रतिवेदन तयार गऱ्यौँ। तर मैले यहाँ दुःखका साथ भन्नुपर्छ मलाई घाउ कोट्याउने त्यति रहर त छैन तर इतिहासमा कतिपय अक्षरहरू यस्तरी अङ्कित भइसकेका हुन्छन् नपढौँ भने पनि यत्तिकै ठुलो बोल्ड अक्षरले हाम्रो आँखा अगाडि हुन्छ। त्यो सहमतिलाई तत्कालीन विवाद समाधान उपसमितिका संयोजक पुष्पकमल दाहालजीले बैठकमा सबै प्रस्तुत गरिदिनु भयो र त्यसको सहमति भएको 3 दिनपछि उहाँले नै भन्नुभयो म यो सहमति मान्दिनँ संविधान लेखिएन। म अरू त्यस्ता थुप्रै घटनाक्रममा अहिले प्रवेश गर्न चाहन्न। अघि एकजना साथीले भनेको थोरै कुरा मात्रै म चर्चा म यहाँ गर्न चाहन्छु। त्यो बेला माओवादीको कारणले संविधान बनेन मैले त्यसै कारणले भनेको मैले यत्तिकै कसैलाई आरोप लगाएको होइन। संविधान सभामा हामी त्यहाँभन्दा के लचिलो गर्न सक्थ्यौँ जब कि हामीले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन भनेका थियौँ। हामीले प्रदेशहरू नेपाल जस्तो देशले धेरै धान्न सक्दैन थोरै बनाऊ भनेका थियौँ तैपनि हामीले अडान छोडेर त्यो काम गरेकै हुने तर हुन सकेन। जो होस् हामी फेरि दोस्रो संविधान सभामा जानुपर्ने अवस्था आयो। बानेश्वरको तत्कालीन विशेष समितिको सचिवालयमा नेकपा एमाले नेपाली काङ्ग्रेस तत्कालीन मधेसी मोर्चाका नेताहरू ए नेकपा माओवादी हामी बसेर हामीले भन्यौँ अब देशलाई यो अँध्यारो सुरुङबाट बाहिर ल्याउँ के गरेर ल्याउने जसरी पनि निर्वाचन गर्नुपर्ने हो। हामीले एउटा असाधारण अधिकारको प्रयोग गर्यौँ। हामीले मनमा ठान्यौँ अहिले नेपाली जनताले प्रतित्व गर भनेर हामी राजनीतिक दललाई नै विश्वास गरेको छ अरू केही पनि समेत्र छैन। त्यसकारण हामी निर्णय गर्छौँ अब सर्वोच्च अदालतका बहालवाला प्रधान न्यायाधीशलाई मन्त्री परिषदको अध्यक्ष बनाएर भए पनि हामी निर्वाचन गरौँ भने हामीले निर्णय गरौँ। म व्यक्तिगत रूपमा त्यसमा सहमत थिइनँ। मेरो विश्वास थियो स्वतन्त्र न्यायपालिकाका प्रधान न्यायाधीशलाई मन्त्री परिषदको अध्यक्ष बनाउनु हुन्न भन्ने मेरो अहिले पनि विश्वास छ। तर ए नेकपा माओवादीले सबभन्दा बढी त्यसमा जोड दियो ल भइगयो सहमतिको लागि भनेर मैले त्यो बैठकमा ठिक छ भने मैले हामीले निर्वाचन गऱ्यौँ। निर्वाचन हुनुभन्दा ठिक अगाडि हाम्रो बिचमा के सहमति भएको थियो भने निर्वाचनको जुनसुकै परिणाम आए पनि सहर्ष स्वीकार गर्ने किनभने कसले बहुमत ल्याउँछ भन्ने त कसैलाई थाहा थिएन। 6 महिनासम्म सहमतिको प्रयास गर्ने यदि त्यो प्रयासमा हामी सफल भएनौँ भने त्यसपछि हामी प्रक्रियामा गएर 1 वर्षभित्र नेपाली जनतालाई संविधान दिने यो हाम्रो सबैको सहमति हो। हामीले त्यही अनुसार संविधानको परिणाम आइसकेपछि अगाडि बढ्ने आकाङ्क्षा राखेका थियौँ अपेक्षा गरेका थियौँ। तर जब संविधान निर्वाचनको परिणाम आयो तपाईँहरूलाई सम्झना होला ए नेकपा माओवादीका नेताहरूले भने संविधान सभामा त धाँधली भयो अब संविधान सभाको बैठक बस्नै सक्दैन के गर्ने। फेरि हामीले भन्यौँ त्यसो भए के गरौँ त भनेर हामीले सोध्यौँ त्यसको छानबिन गर्नुपर्छ। मैले त कर जोडेर भनेको थिएँ मलाई कृपया यस्ता छानबिनमा नराख्नु होला तर संसदीय विशेष समिति बन्यो 7 जनाको मलाई फेरि त्यहाँ लगेर अहिले मैले तपाईँहरूको अगाडि उभिएर संविधान सभाको म सदस्य हुँ। यो संविधान सभामा निष्पक्षता भयो निष्पक्ष रूपमा चुनाव भएको कि होइन के भएको छानबिन गर्ने सदस्य हुँ भनेर यहाँ उभिँदा मलाई ग्लानी जस्तो लाग्छ किनभने म छानबिन गर्न कता जाउँ पुष्पकर्णजी उठेको सिरामा जाउँ कि आफै उठेको अछाममा जाउँ। हामी दुवैजना भत्ता खाइरहेका छौँ संविधान सभाबाट यस्तो स्थिति पनि भयो तर जो त्यसको छानबिन हुँदैछ के आउँछ हेर्दै जाउँ। तर त्यसको साथसाथै जब संविधान सभाको बैठक सुरु भयो अनि हामीले सर्वसम्मतिले नियमावली बनायौँ त्यो नियमावली मसौदा गर्ने कमिटीको पनि म सदस्य हो। तपाईँलाई लाग्ला कति सो ठाउँको सदस्य हुँदो रहेछ भनेर, अब काम गर भनेपछि तपाईँहरूले अघि भन्नुभयो नि तपाईँले काम गर्नै पर्छ भनेर, अब देशमा राजनीतिक दलले काम गर भनेपछि गर्नै पर्छ। हामीले एक मतले नियमावली भनौँ, त्यसमा कुनै पनि राजनीतिक दलको कुनै भिन्नु मत छैन। त्यसपछि हामीले कार्यतालिका पनि त्यसैमा राख्यौँ। कार्यतालिकामा हामीले भन्यौँ असोज महिनाभित्र हामी सहमति गर्छौँ, कार्तिक महिनामा नेपाली जनतालाई हामी मसौदा दिन्छौँ, मङ्सिरमा हामी विधेयकको रूपमा त्यसलाई अगाडि सार्छौँ, माघ आठ गते हामी जारी गर्छौँ। यो कसैले कसैलाई करकाप गरेर लेखिएका शब्दहरू होइनन् र त्यो नियमावलीमा समितिको काम, संविधान सभाको कामको बारेमा स्पष्ट लेखिएको छ। सहमति भएन भने बहुमतबाट प्रक्रियामा गएर टुङ्ग्यौँ। हामीले असोज महिना त के कार्तिक महिनामा, म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, पक्कै पनि तपाईँहरूले समाचार हेर्नु भएको होला, कार्तिक 4, 5, 9, 10 र 14, 15 गते पहिलो दोस्रो तेस्रो चरणमा गएर हामीले गहन वार्ता गर्ने, त्यो वार्तामा सहमति हुन सकेन भने हामीले आफ्ना कुरा संविधान सभामा राखेर प्रक्रियामा गएर निर्णय गर्नु, फेरि निर्णय गर्नु। कार्तिकका ती सबै चरणहरू बिति सहमति हुन सकेन। त्यसपछि ए माओवादीले आफ्ना कुराहरू लिखित रूपमा संवैधानिक र राजनीतिक संवाद तथा सहमति समितिमा राख्यो। हामीले पहिले राखेका होइनौँ, उहाँहरूले आन्दोलनको लागि हामी अब सडकमा पनि जान सक्छौँ भनेर मोर्चा बनाउनुभयो, हामीले त्यस्तो मोर्चा पनि बनाएको थिएनौँ। तपाईँहरू भन्नुहोला सरकारमा गएको त्यो मोर्चा होइन र भन्नुहोला, सरकार त देशमा चलाउनै पऱ्यो नि। जति बेला हामीले सरकार गठन गरेका थियौँ, हामीले एनेकपा माओवादी र मधेसी मोर्चाका नेताहरूलाई भन्यौँ, पछि तपाईँहरूको मनमा स्वामित्व हाम्रो खै भन्ने लाग्ला, मनोवैज्ञानिक समस्या होला, तपाईँहरू पनि सरकारमा आउनुहोस् मिलेर काम गरौँ भनेर हामीले भन्यौँ। उहाँहरूले भन्नुभयो हामी प्रतिपक्षमै बस्छौँ। ठिक छ, लोकतन्त्रमा प्रतिपक्षमा पनि बस्न पाइन्छ, अनि सरकार त हामीले चलाउनै पऱ्यो नि। त्यसकारण नेपाली काङ्ग्रेस र हामी संयुक्त सरकारमा गयौँ, अरू पनि पार्टीहरू छन्। हामीले पनि अनि जब यी सहमति नहुने अवस्था भएपछि नेपाली काङ्ग्रेस र नेकपा एमाले सहित अरू चार राजनीतिक दल मिलेर हामीले दुई तिहाई बहुमत सहित हाम्रो 9 सूत्री, हाम्रा स्पष्ट धारणाहरू, प्रदेशको सङ्ख्या, नामाङ्कन, सीमाङ्कन, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणालीका कुराहरूलाई राखेर हामीले त्यहाँ आफ्नो कुरा दर्ज गर्यौँ। तर अब त्यो पनि इतिहासको एउटा अङ्ग भएको हुनाले मैले भन्नुपर्छ, संवैधानिक समितिका संवाद समितिका सभापति बाबुराम भट्टराईजी हुनुहुन्छ, उहाँलाई पनि हामीले चुनेको, उहाँहरूको बहुमत थिएन। हामीले एनेकपा माओवादी हिजोदेखि शान्ति प्रक्रियाको एउटा अङ्ग भएको हुनाले त्यो पार्टीलाई यो महत्त्वपूर्ण भूमिका दिउँ भनेर हामीले निर्विरोध उहाँलाई सभापति बनायौँ। यदि त्यहाँ निर्वाचन भएको भए उहाँहरूको बहुमत थिएन, हामी त्यहाँ पनि धेरै लचिलो भएर फराकिलो छातीका साथमै हामी प्रस्तुत भयौँ। तर उहाँले हामीले त्यो राखेको प्रस्तावलाई संविधान सभामा 1 महिनासम्म पठाइदिनु भयो र उहाँले भन्नुभयो यदि यसलाई पठाइयो भने त मुठभेड हुन्छ, द्वन्द्व हुन्छ। मैले लोकतन्त्रको यो परिभाषा बुझ्दिनँ। नियमावली, कार्यतालिका, संविधान आफैले बनाएको कुरा मान्दिनँ भन्दा त्यहाँ मुठभेड पनि नहुने, द्वन्द्व पनि नहुने, केही पनि नहुने। अनि हामी त नियमावली मान्छौँ, हामीले हिजो जे सहमति गर्यौँ हामी मान्छौँ भन्दा अनि त्यो मान्छौँ भन्नेले द्वन्द्व गरेको ठहरिने। मैले यो म राजनीति शास्त्रको विद्यार्थी हुँ, कानुनको पनि हुँ अलिअलि, तर यस्तो परिभाषा म बुझ्दिनँ कहिले पनि। संसारका धेरै देशहरू द्वन्द्वरत, दक्षिण अफ्रिकादेखि उत्तरी आयरल्यान्डदेखि कम्बोडियादेखि सबै ठाउँ मैले गएर अध्ययन गरेको छु। अब अमेरिका, युरोप त यो प्रवासको काम गएको 15-20 वर्षदेखि म गरिरहेको छु, सबै ठाउँको हेरेको छु, तर लोकतन्त्रको परिभाषा त्यस्तो हुँदैन। लोकतन्त्रमा सहमति पनि एउटा त्यसको अङ्ग हो, सहमतिको विपक्षमा हामी छैनौँ। मैले अघि 2069 साल जेठ 2 गतिको कुरा तपाईँहरूसँग अगाडि राखेँ, कति लचिलो हामी भएका थियौँ भनेर। सहमति पनि हो, हामी गर्छौँ, अहिले पनि गर्नुपर्छ भने हाम्रो मान्यता, तर भएन भने के गर्ने त। साथीहरूले यहीँबाट बोलेर भन्नुभयो, अघि मैले सुने, किन तपाईँहरू सहमति गर्नुहुन्न, यो प्रश्न वास्तवमा जायज छ नि। अनि सहमति भएन भने के गर्ने, हामी यहाँ बसेका मानिसहरू छौँ, हामी कोही पनि कसैले कसैको कुरा नमान्ने भएपछि त्यसलाई टुङ्ग्याउने प्रक्रिया के हुन्छ संसारमा। मैले राजनीति शास्त्रमा बुझेको त लोकतन्त्रमा त्यो अन्तमा मतदान नै हो। मैले कुनै ठाउँबाट संविधान सभाको सदस्य निर्वाचित भएको छु, मलाई मात्रै किन संविधान सभाको सदस्य बनाउने त, म किन हुनुपर्ने? किनभने त्यहाँका जनताले मलाई अर्कोभन्दा बढी मत दिए। कोही नउठेको भए, अर्थात् म पनि नउठेर कोही उठेको भए त्यो निर्विरोध हुन्थ्यो होला। विरोध भएपछि त टुङ्ग्याउने प्रक्रिया लोकतन्त्रमा मतदान नै हुने। तर म मतदान मान्दै मान्दिनँ भनेर कसैले मलाई लियो भने के गर्ने? तपाईँहरूसँग कुनै जवाब र बुटी छ कि मलाई दिनुभयो भने खल्तीमा राखेर नेपाल ल्याइदिन्छु। अब हाम्रो नेपालमा अहिले जुन अघि मैले एउटा प्रसङ्ग साह्रै राम्रो उठाउनु भएको छ, यो ए माओवादीले 50% एजेन्डा छोडिसक्यो कि भन्ने यहाँ समाचार सम्प्रेषित भएको छ। मैले त्यो कुरा यहाँ सुनेपछि म अलिकति तपाईँहरूलाई यसको जानकारी गराउँछु। ए माओवादीले कुन चाहिँ एजेन्डा छोड्यो, के चाहिँ छोडेछ मलाई यहाँ? मैले कि भर्खर यो दुई तिन दिन म यहाँ हिरो पाइसकेपछि कि छोडेको छ भने मैले न थाहा पाएको पनि हुनसक्छ। म मेरो अज्ञानता त्यस्तो छ भने त्यसलाई सच्याइ दिनु होला। त्यसले छोडेको त म त दिनदिनै म आउने दिन पनि वार्तामा गएर जातको आधारमा प्रदेश बनाउने कुरा छोडेकै छैन, त्यसलाई पहिचानको एउटा आवरण बनाइएको छ। प्रदेशहरू 10 तल बनाउँछु भनेकै छैन। समानुपातिकमा जुन हाम्रो देशमा हाम्रो संविधान सभाको चुनावको बेला हामीले के सहमति गरेका थियौँ भने यो संविधान सभा भएको हुनाले यहाँ हामी महिला विभिन्न ठाउँबाट ल्याएर 601 बनाऊ, किनभने सबैको स्वामित्व हुन्छ, कोही नछुटोस् भन्यो के 601 नै फेरि हुनसक्छ त भन्ने प्रसङ्गमा त्यति बेला हाम्रो सहमति के भएको थियो भने यो त अहिलेको लागि हो नि। यो अहिले हामीले जाति समुदायसँग अहिले गरेको, पछि संसदमा गइसकेपछि त हामीले त्यसको सङ्ख्या घटाउनुपर्छ। यसरी कहाँ नेपाल जस्तो मुलुकमा 601, अमेरिकाको सिनेटमा 100 हुने, भारतको लोकसभामा 540 कति हुने, हाम्रो देशमा 601? यो संविधान बनाउनुको लागि मात्रै हो भन्ने हाम्रो त्यति बेला सहमति थियो। अब त्यो समानुपातिक निर्वाचनको प्रक्रिया पनि माओवादीले कुनै अडान छोडेको छैन। संसारमा न्यायाधीशहरू त जहाँ पनि निष्पक्ष हुनुपर्छ भन्ने त मान्यता छ नि, होइन? अब राजनीतिक दलको बिचमा निर्वाचन हुँदा त यस्तो छ, अदालतका न्यायाधीशहरूको चुनाव भयो भने कस्तो हो? र अदालतका न्यायाधीशहरूलाई संविधान सभाका सदस्यले नियुक्त गर्ने भएपछि कस्तो होला? आफ्नै पार्टीमा मन्त्री नियुक्त गर्न त गाह्रो छ, अनि त्यो न्यायाधीश नियुक्त गरेर त्यसले न्याय देला, उहाँहरू त्यो माग गर्नुहुन्छ, त्यसमा पनि उहाँहरू कुनै लचिलो हुनु भएको छैन। अनि यो 50% के छोडेछ मैले बुझेको छैन, मलाई लेखेर दिनुभयो भने तपाईँहरूले यो छोड्नु भएको छैन भनेर म उहाँहरूसँग वार्ता गर्छु भनेर हो, तर मलाई थाहा छैन, यो मैले बुझिनँ। किनभने यो यस्तो कुरा अलिकति भ्रमपूर्ण हुने भावनाले मैले बोलेको, मतलब मलाई खण्डन गर्ने आशयले मैले बोलेको होइन, सत्य कुरा त मैले भनिदिनुपर्छ। अब यस्तो स्थितिमा संविधान किन तपाईँहरूले ल्याउनुहुन्न भन्ने तपाईँको प्रश्न छ नि। वास्तवमा त्यो प्रश्न अज्ञा कहाँ कृष्ण र केको प्रसङ्ग पनि उठाएको थियो अर्जुनको, त्यो अर्जुनको तीर जस्तो मेरो छात्रमा पनि लाग्छ त्यो प्रश्न। मेरो देशका सबै जनताले, नेपालका सबै जनताले यही प्रश्न गर्छन्, अनि त्यो प्रश्न सुन्दा नै आधा मर्माहत भइहाल्छु। किनभने आफूले कोही रोकेकै छैन, पहिले पनि लचिलो भएर गरौँ भनेकै हो, अहिले पनि खालि हामीले 3 कुरामा जोड दिएका छौँ। 1, संविधान ल्याउँदा नेपालको सार्वभौमिकता, अखण्डता, नेपाली जनताको सद्भाव कुनै पनि हालतमा खल्लो लिनु। 2, विगतको आन्दोलनबाट प्राप्त गरेका नेपाली जनताका हक अधिकार, जसमा लेख्ने, बोल्ने, सभा सङ्गठन गर्ने प्रत्येक व्यक्तिले आफ्नो व्यक्तित्वको विकासको लागि स्वतन्त्रतापूर्वक अधिकारको उपयोग गर्ने, यो कुनै पनि हालतमा कुण्ठित हुनु। 3, हामीले गणतन्त्र ल्याएका छौँ, हामीले संहितामा जाने भनिसकेका छौँ, महिला, दलित, जनजाति, पिछडिएका क्षेत्र सबैको समान अधिकार देशमा छ, र जो इतिहासमा ठगिएका छन्, शोषित भएका छन्, उनीहरूलाई विशेष रूपमा अधिकार दिएर अगाडि बढाउनु पर्छ भन्ने हामीले मान्यतालाई स्थापित गरेका छौँ, आत्मसात गरिसकेका छौँ, त्यो कुण्ठित हुनु। यी 3 मूलभूत मान्यतामा नेकपा एमाले उभिएको छ। अब यहीँनिर म तपाईँहरूको अगाडि मैले एउटा कुरा भन्नै पर्छ, नेपालमा 125 जाति समुदाय छ, अहिले हामीले यहीं खोज्यौँ भने पनि यहाँ 2 दर्जनभन्दा बढी कम्तीमा पनि यहीँ निस्किन्छौँ होला हामी ती जाति समुदायमध्ये। 123 भाषा बोलिन्छ, हामीले अघि राष्ट्रिय गान गायौँ, सयौँको नाफुल्का हामी एउटै मानले पनि कोही पहाडमा बस्छौँ जाडो धेरै हुन्छ बक्खु लगाउँछौँ, कोही तराईमा बस्छौँ गरम धेरै हुन्छ कुर्ता पाइजामा लगाउँछौँ, कोही बिचबिच पहाडमा बस्छौँ 16 जातिले नेपालमा दौरा सुरुवाल लगाउँछ, त्यसमा पूर्वका राईदेखि लिएर काठमाडौँका नेवारसम्म पर्छ, कसै कसैलाई भ्रम्छ माउन छेत्रीले मात्र लगाउँछन् भन्ने होइन। अब यस्तो विविधतामा हुर्केको देशमा के हामी जाति आधारमा राज्य बनाउन सक्छौँ त? अब कतिपय राजनीतिक दलका साथीहरूले भन्छन् उदाहरणको लागि नेकपा माओवादीले, जबसम्म जातीय प्रदेशको नाम सम्बन्धित जातिको नाममा हुँदैन उसको पहिचान बन्दैन, उसको पहिचान नबनेपछि उसको अधिकार हुँदैन। यो पिछडिएका जातिलाई चाहियो झट्ट सुन्दा त कति राम्रो कुरा होइन, तर नेपालमा मैले यो राई लिम्बू मगर गुरुङको कुरा उठाएँ भने हाम्रा गुरुङ साथीहरूले त्यसलाई कसैलाई अन्यथा नलिनु होला, या कुनै क्षेत्रीको कुरा उठाएँ भने त्यो नलिनु होला, तर मैले भन्नुपर्छ गुरुङ मगर जाति नेपालको एकीकरणका योद्धाहरू हुन्, इतिहास पल्टाएर हुन्, आजको नेपालको एकीकरणका सिर्जनाकार हुन् पृथ्वीनारायण सुनेका, त्यो जातका त्यो जाति समुदायको मान्छे। नेपालमा अहिले साँच्चीकै शासन व्यवस्थामा कुनै पनि हिस्सा नपाएको, राज्य प्रणालीमा कुनै पनि हिस्सा नपाएको जातका कुरा गर्ने भने चेपाङ आउँछ, थामी आउँछ, राउटे आउँछ, दलितमा बाधी आउँछ, थारू मध्येका पनि माझी आउँछ, राजवंशी आउँछन्, राजवंशी त अलिअलि छ कतै। अब यदि कुनै नेपालीले इमान्दार साथ भन्ने हो भने शोषण उत्पीडन मात्र होइन, तेरो हातको पानी पनि चल्दैन भनेर अमानवीय रूपमा हेपिएका दलितहरू हुन्छ, अनि यदि त्यो प्रदेशको नाम तिनको नामबाट नराखिकन तिनले अधिकार नपाउने हो भने दलितको राज्य खै कहाँ छ? यहाँ दलित कोही हुनुहुन्छ कि हुनु सोच्नु भएको छैन छैन दलितको राज्य खै? अब ए माओवादीका समर्थक साथीहरूले के भनिदिनु हो भने दलितको राज्य भूगोल विधानमा दिदिउँ, भूगोल कायदा तोको दिदिउँ राज्य छ भन्ने हो, अब त्यसको मुख्यमन्त्री कहाँ बस्ने होला? अनि मैले अघि भनेका त्यो पिछडिएका जातिहरूको राज्य नपाउने जो साँच्चीकै काहीँ छैन शासनमा, अनि अलिकति अलि बलले अलि आवाज उठाउन सक्ने जातिलाई राज्य दिएर उसलाई आत्मनिर्णयको अधिकार पनि दिइदिनुहोस्, मन लाग्यो त्यसमा बस्नुहोस्, मन लाग्यो छुट्टिनुहोस्, आत्मनिर्णयको अधिकार, जल जमिन जङ्गलमा जुन जातिको नामबाट प्रदेश हुन्छ तिमीहरू त्यसमा उपभोग गर, अरूलाई उनीहरूले दया गरेर दिएछन् भने तिमीहरू उपभोग गर, होइन भने तिमीहरूको अधिकार छैन। 10-10 वर्षसम्म स्थानीय निकायमा जुन जातिको नामबाट प्रदेशको नाम हुन्छ तिमीलाई प्रमुख तिमी मात्रै प्रमुखमा लड्न पाउनु अरू नलड, तपाईँहरूलाई यो युरोपको विकसित मुलुकमा बसेर यो सिद्धान्त कस्तो लाग्छ? हामीले भनेका हौँ हामी यो मान्न सक्दैन, यो संहिता गणतन्त्र सम्पूर्ण केको लागि? देशको स्वाधीनताको लागि, राष्ट्रिय एकताको लागि, नेपाली जनताको सामाजिक सद्भावलाई मजबुले बनाउनु हामीले गरेका होइनौँ नि त्यो आन्दोलन। जब देशलाई विभाजनको आज बिउ हामी रोपिने कुरा जान्दा जान्दै हामी त्यसलाई कसरी मान्न सक्छौँ? हामी कुनै हालमा मान्दैन त्यो कुरा। अहिले तपाईँहरूले भन्नुभयो संविधान छिटोल्या छिटोल्या, तर एकजना साथीले थप्नु भएको छ त्यहाँ अघि बोल्दा बोल्दै म सुनिरहेको छु, हो संविधान जेसुकै देशलाई हानि हुने भए पनि ल्याउँ त हामी भन्दैनौँ है भनेर ठ्याक्कै लाइन हाल्नु भएको छ। त्यो कुरा संविधान त ल्याउने हो, तर त्यो संविधान ल्याएको भोलिपल्ट नेपाली जनता मारकाटमा उत्रिन्छन् भने त्यो संविधान ल्याएर पनि के गर्नुहुन्छ त? यसको अर्थ मैले ल्याउनु हुँदैन भने होइन, किन अट्क्यो भने कतिपय मान्छेलाई लाग्छ होला यो शासकीय स्वरूपमा राष्ट्रपति को हुने के हुनेमा अट्किया छ भने, होइन कसैले प्रचार गरे भने त्यो सत्य हो भने नठानिन्छ। नेपालमा आज संविधान ल्याउने कुरामा विवाद भएको मध्ये सबभन्दा ठुलो लडाइँ भएको कुरा नै संहिता हो, र त्यसमा दुईवटा दृष्टिकोण छ। एउटा दृष्टिकोणले भन्छ संहिता त ल्याउँ तर नेपालको एकता अखण्डता सामाजिक सद्भावलाई हामी कायम गरौँ, अर्को दृष्टिकोणले भन्छ छोडिदिनुहोस् त्यसलाई छिटोभन्दा छिटो जुन जुन जात जाँदा बस्छ त्यो छिटो छिटो जातको कुरा गर्नु। यो लोकतन्त्रमा मलाई आश्चर्य लाग्छ, आज नेपालीको अनुहार मात्रै हेर्ने हो भने 4 लाख नेपाली कतारमा बस्छन्, 7 लाख नेपाली मलेसियामा छन्, यही स्पेनमा यहीँ अहिले 10,000 पुग्न लाग्यो, यहाँ पुग्न लागिसक्यो, यहाँ डेनमार्क जस्तो सानो मुलुकमा पनि 1500 रहेछ। अब भन्नुहोस् अमेरिकामा छन्, अमेरिकामा गएकोमा नेपालीहरू अमेरिका जान पायो भने गौरवका साथ जान्छन्। त्यहाँको राष्ट्रपतिले बाइबलमा हात राखेर शपथ लिन्छन्। हाम्रो देशमा गीता र रामायणमाथि राखेर कसैले शपथ लिन्छ? हामीले त धर्मनिरपेक्ष राज्य भनिसक्यौँ, अनि केन्द्रमा धर्मनिरपेक्ष राज्य, परदेशमा त्यो जाति साथी चाहिँ कसरी हुन्छ? तपाईँहरूको विवेक लगाउनुहोस् त, खुब मिल्यो कुरा। अनि हामी मैले अघि जुन पनि देशको नाम लिएँ, त्यहाँ कोही मुस्लिम धर्म छ, कोही क्याथोलिक, कोही प्रोटेस्टेन्ट, अनि त्यहाँ चाहिँ हामी त्यहाँको जनतासँग मिलेर बस्ने, हाम्रो लुई यहाँ बस्नु भएको छ, हाम्रो ठ्याक्क लागि सेतो दारी खुलेर यहाँ बस्नु भएको छ, उहाँसँग हामी कुम्बेर यहाँ बस्न सक्ने। अनि नेपालमा तराई, म लिम्बू, म बाहुन, त क्षेत्री, त दलित, म पहाडी, त हिमाली भनेर हामीले लड्नुपर्ने, यही हो त विकासको हाम्रो आधार। यसरी नै खोज्छ त देश, जसको तिनतिर भारत सिमाना खुला छ, उत्तरतिर संसारको सर्वशक्तिमान आज यो अर्थतन्त्रमा नमरेको भइसक्यो चिन अस्तिदेखि, केही दिनदेखि पर्चेसिङ प्यारिटी भन्छ, त्यो क्रय शक्तिको त्यो उसको आम्दानीको हिसाबले ऊ संसारको एक नम्बरको अर्थतन्त्र भइसक्यो। भारतले हप्ता हप्तामा छेप्यास्त्र उडाइरहेको छ, संसारको शक्तिशाली देशको रूपमा आएको छ, त्यसको बिचमा बसेर हामी त्यो जात र यो जातको प्रदेश बनाउँ, त्यो जातको प्रदेश बनाउँ भनेर लडेर हामी नेपाललाई जोगाउन सक्नु सक्ला त? सक्दैन हो। यही कुरामा नेपालको विभाग त्यो शासक यसो यो कुरा मिल्यो भने त्यो निर्वाचन प्रणालीमा के दुईजना मान्छे थपौँ, महिलाको संख्या बढाइदिउँ, दलितको संख्या कसको बढाइदिउँ, यसमा कुनै ठुलो विवाद छ। न्याय प्रणालीमा त झन् ठुलो विवादै छ। शासकीय स्वरूपमा पनि मुख्य रूपमा के भनेको हो भने हाम्रो देशमा राजनीतिक अस्थिरता हुनु भयो भने हाम्रो भनाइ, हामीले प्रधानमन्त्रीको चुनाव किन भनेको, ए माओवादीले राष्ट्रपतिको चुनाव किन भने भने हाम्रो देशमा अस्थिरता हो। विगतमा संसदमा किनबेचका कुरा पनि आए, के विकृति भयो, त्यसलाई रोकौँ भन्ने कुरा, त्यसलाई रोक्नुको लागि हामीले छलफल गरेर नेपाली काङ्ग्रेससँग पनि हाम्रो कुरा मिलेको थिएन। नेपाली काङ्ग्रेसले संसदीय व्यवस्था भन्थ्यो, तर तिन दिनसम्म म पनि वार्तामा थिएँ, धेरै लामो छलफल चाहिँ हामीले भन्यौँ, हेर्नुहोस् भोलि संशोधन गर्नुलाई के गर्नुलाई, यो देशलाई कहिलेसम्म हामीले अनुरूपमा राखेर, त्यस कारण हामी के गरौँ भने अब हामी एउटा विचार लिएर जाउँ, त्यो प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने, त्यसपछि प्रधानमन्त्रीको उम्मेदवार को हो त अविश्वास प्रस्ताव राख्दा त्यो उम्मेदवारको नाम पहिले तय गर्ने, मतदाता को को हुन् तिनको सूची पनि पहिले तयार गर्ने, यो कुरा गरौँ र राजनीतिक स्थायित्व दिउँ भनेर नेट र भने हाम्रो दुई पार्टी छलफल भएपछि काङ्ग्रेसले पनि मानेपछि हामीले त्यो कुरा त राखिसकेका छौँ। निर्वाचन प्रणालीमा हामीले प्रत्यक्ष निर्वाचन भन्दा भन्दै पनि के भनिएका छौँ भने महिला, दलित, पिछडि, पछाडि पारिएका जाति र समुदायको कर्तृत्व विशेष रूपमा गर्छौँ भने हामीले त्यो पनि लेखेका छौँ। भ्रष्टाचार नियन्त्रणको कुरामा कसैले भन्छ नेपालमा भ्रष्टाचार तिमीले के गर्यो, हो नेपालमा भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ, अझै म सहमत छु त्यो कुरासँग, तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गठन गरेर त्यसलाई कानुन ल्याएर बलियो बनाउने पनि हामी नै होइनौँ न। आज त्यसले भटाभट कारवाही गरिरहेको छ, प्रयत्न त हामीले गरेका छौँ, त हामीले यसरी नेपालको लोकतन्त्र, नेपालको स्वाधीनता, हाम्रा अधिकारहरूलाई बलियो बनाउने गरी संविधान ल्याऊ भन्ने हाम्रो भनाइ छ। अब उहाँहरू भन्नुहुन्छ आन्दोलन गर्छ, तपाईँहरूलाई कस्तो लाग्छ त आन्दोलन? एक दिन नेपाल बन्द हुँदा करोडौँको घाटा हुन्छ, नेपाल जस्तो गरिब मुलुक कल्पना गर्नुहोस् त, यहाँ बन्द हुन्छ, यहाँ तपाईँ राजमार्ग एक घन्टा बन्द भयो भने के हो? नेपालका राजमार्ग हेर्नुहोस् त, मैले गृहमन्त्री हुँदाखेरि अब फेरि आफ्नो प्रश्न राखेर नभन्नु होला, खालि प्रसङ्गवश मैले भनेको, मैले आदेश दिएको थिएँ कसैले राजमार्ग बन्द गर्यो भने आधा घन्टासम्म तपाईँहरूलाई प्रशासनिक व्यवस्थापन गर्ने छुट दिन्छु म, आधा घन्टापछि त्यसलाई खोल्न सक्नुभयो भने तपाईँहरूको जागिर जान्छ। मेरो कार्यकालभरि मैले बन्द हुनु किनभने मलाई के थाहा छ भन्दाखेरि त्यो बन्द भनेको अन्तत नेपाली जनताको हातमुख जोड्ने कामलाई बन्द गराउनेमा योगदान गर्ने, त्यो बन्दको अरू कुनै औचित्य छैन। यदि जनता साथमा छ भने लाखौँ जनतालाई सडकमा उतारे हुन्छ नि, अब राजमार्गमा त सजिलो छ बन्द गर्न, लुकेर एउटा ढुङ्गा हानेपछि अब गाडी फुटाउनु को तयार हुन्छ, यो भएन। अब उहाँहरू त्यही गर्छु भन्नुहुन्छ, 25 गते सुदूरपश्चिम बन्द, कति 28 गते पूर्व बन्द, 5 गते नेपाल बन्द। अनि मैले कुनै नेता विशेषलाई आलोचना गर्न खोजेको होइन, तर प्रसङ्गवश मैले भन्नुपर्छ, डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँले भारतसँग विवाह सम्झौता गर्नु, त्यो विवाह सम्झौताको मुख्य आशय के हो त उहाँले पढ्नु भएको छैन पनि होला, पाउनु भएको छैन होला कतिले, नेपालमा कुनै बन्द हडताल भयो भने भारतीय कम्पनीले त्यो दिन आफ्नो गाडी नचले बापत, आफ्नो कारखाना नचले बापत वा आफ्नो योजना नचले बापत उसलाई जति घाटा हुन्छ त्यो नेपाल सरकारले तिर्ने भने आउँदैन। अनि बाबुरामजी दिल्लीमा गएर त्यो सुविधा गर्ने, यहाँ बन्द गर्ने मिल्यो, यो त विद्वान साथीहरूले विश्लेषण गर्नुपर्छ। त्यस कारण यो संविधान निर्माणको जुन प्रसङ्ग छ, यस्ता जटिलताले गर्दा संविधान नबनेको। अब नेपालको राजनीतिक शक्ति सन्तुलनले पनि गाह्रो पऱ्यो, संविधान बनाउनलाई दुई तिहाई चाहिन्छ, दुई तिहाई कसैको छैन। त्यस कारण हामीले नेपाली काङ्ग्रेससँग मिलेर अब ए माओवादीले खालि जातका राज्यको कुरा गर्न थाल्यो, जो नेपालको भविष्यलाई विघटनतिर लान्छ देश। हामीलाई थाहा छ त, थाहा पाउँदा पाउँदै हामी कसरी आफ्नो देशको विघटनको तमसुकमा हस्ताक्षर गर्न सक्छौँ, ल्याप्चे लगाउन सक्छौँ? कुनै पनि देशभक्त नेपालीले त्यो लाउनु दिँदैन। जसरी आज यहाँ गुरुङ मगर विभिन्न हामी जाति समुदायका मान्छेहरू मिलेर प्रवासी नेपाली बोल्छ बनाएको छ, हाम्रो शक्ति यसैमा छ। हामी सबै जातका मान्छेहरू एक हुनुपर्छ। जहाँसम्म पहिचानको कुरामा संस्कृति, भाषा, लगाउने लुगा, त्यसलाई संविधानमा के लेख्नुपर्छ, कानुनमा के लेख्नुपर्छ, राजनीतिक कार्यक्रममा के लेख्नुपर्छ, आर्थिक कार्यक्रममा के लेख्नुपर्छ, त्यसलाई दिन त हामी 100% तयार छौँ नि। तर नेपाल एउटा एकीकृत राज्यलाई हामी संहितामा ल्याउन त तयार छौँ, तर त्यो देशलाई टुक्र्याउन जान्दा जान्दै संविधानको चकमा हामीले विभाजनको बिउ रोप्न सक्दैन, रोप्न मिल्दैन। त्यही भनेर आज यो अड्केको छ। मैले त्यसैले शक्ति सन्तुलनको कुरा अघि गर्दै थिएँ। अब दुई तिहाई हामीसँग पनि छैन, यो माओवादीसँग पनि छैन, काङ्ग्रेससँग पनि छैन। त्यस कारण हामीले काङ्ग्रेससँग मूलभूत रूपमा यो कुरा मिलेको हुनाले हामीले दुई तिहाईको कुरा गरेका हौँ र हामीले भन्यौँ सहमति गरौँ न त। सहमति गरेन भने त संविधान सभाले प्रतिक्रियामा निर्णय त गर्नु पऱ्यो नि। लोकतन्त्रको त मान्यता हो नि यो भन्दाखेरि उहाँहरू भन्नुहुन्छ रगतको कुरो भन्छ। अनि एक दिन अस्ति एउटा कार्यक्रममा हाम्रो एकजना नेताले भन्नुभयो, होइन तपाईँले रगतको खोलो बग्छ भन्नुहुन्छ यो संविधान सभामा, के हामीलाई काट्नुहुन्छ त्यहाँ घर? उहाँले सोध्नु पऱ्यो पऱ्यो नि त। त्यसो भने रगतको खोलो बग्छ भने के नियमावली अनुसार निर्णय गर्नुभन्दा रगतको खोलो बग्छ भनेको के? लोकतन्त्र मान्दैन भने अब के हो त्यो? मैले आज कसले अघि भर्खरै यहाँ सुनाउँदै हुनुहुन्थ्यो, एकजना ए माओवादीका नेताले भन्नु गरे, संवाद समितिका सभापति हुनुहुन्छ उहाँ भट्टराईजी, हामी 200 सांसद त्यहाँभित्र के रगतको खोलो बगाउँछ कि कुन के उत्पाद गर्छ भन्नु गरे। अनि त्यसमा किन चुनाव गरे त, संविधान सभा किन चाहियो त? यदि दुई चारजना नेताले सहमति गरेर संविधान लेख्ने, आफूलाई मन नपरेपछि म रगतको खोलो बगाउँछु भने धम्की दिएर कुनै नेवाली मान्नु नपर्ने भए संविधान सभाको चुनाव गरेको किन? 601 किन चाहियो? 9 अरब जति यसपटक चुनावमा खर्च भयो, 7-8 अरब अघिल्लोचोटि भयो, 16-17 अरबले त कति अस्पताल बन्थे, बाटो बन्थे, फराकिला सडक बन्थे, त्यो गरे भइहाल्थ्यो नि त। एउटा पुस्तक मल त आधी बस्ने, अर्को सुशील कोइरालाजी, झल्लाजी, माधव नेपाल या केपीजी को बस्ने हो, लेखेर जारी गरिदिए भइहाल्थ्यो, किन चाहन्छु? अनि संविधान सभाले निर्णय गरेको, त्यसको नियमावली बनाएको, लोकतन्त्र मान्छु, जनताको मत, जनताको सार्वभौमसत्तालाई मान्छु भन्ने व्यक्तिले मान्नुपर्छ कि पर्दैन? हाम्रो प्रश्न त्यो हो, हामी त मान्छौँ। कोही कोही मान्छे भन्छ तिमीहरूले उति बेला चाहिँ ए माओवादीको बहुमत भएको बेला ल्याउनु दिएन, एकदमै गलत। मैले तपाईँलाई अघि भने हामी नै हौ, म नै हौ त्यो कार्यदलको सदस्य, एक दिन भरि घोटिएर काम गरेर आफै टाइप गरेर 25 पृष्ठ लानु, कम्प्युटर टाइप गरेको प्रतिवेदन बालवाटारको सहमति अनुसार तपाईँले पेस गरिदिनुहोस् भनेर तयार गरेर हामीले दिएका थियौँ। तर त्यो विवाह समाधानको समितिका संयोजकले हाम्रो प्रतिवेदनै बैठकमा नै पेस नगरिदिएपछि त्यो दोष त हामीले भोग्नु कसरी मिल्छ? हामीले किन भोग्नु भन्ने प्रश्न मात्रै गर्नु। त्यसैले अहिलेको यो शक्ति सन्तुलनको यो अवस्थाले वास्तवमा मलाई पनि धेरै चिन्ता लागेको छ। एकातिर सहमति नभई हुँदैन भन्ने हो भने कसरी हुन्छ त संविधान सभामा सहमति? चित्रबहादुर केसीजीले त संहिता नेपालको लागि यो हानिकारक छ भने हुनुहुन्छ, अब उहाँले हाम्रो कागजमा सही गरिदिनुहुन्छ त? अब अर्को पार्टी छ गणतन्त्र चाहिएन भन्छ, त्यो पनि चौथो शक्तिको रूपमा आएको छ। अनि सबैको सहमति नभएको संविधान नल्याउने हो भने त नेपालमा संविधान नल्यायो भने हो नि त्यो त प्रकारान्तरले। त्यो त बुझ्नु पऱ्यो नि अलिकति चिन्तन गर्ने साथीहरूले। सहमति हुनै नदिने, सहमति नभए संविधान आउनै नदिने भनेपछि त्यसको अर्थ के? देशलाई अन्य एउटा बन्दी बनाउनु भनेको हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता, समृद्धिमा तगारो हाल्ने भए त्यो के पनि हुन्छ? अब त्यो तगारोलाई पछ्याउनुहोस् तपाईँहरूबाट, तपाईँले जुन यहाँ आह्वान गर्नुभयो म तपाईँसँग सहमत छु, स्पेनबाट तपाईँहरूले बल दिनु होला, नेपालमा हामी बल लगाउँछ। यसरी बल गरेर सबैले त्यो संविधान जारी गरेपछि दिगो शान्तिको एउटा ढोका खुल्छ। अनि तपाईँहरूले अघि यहाँ मलाई प्रश्न गर्नुभएको छ प्रवासी नेपाली फर्कने वातावरण कहिले भन्छ, अनि त्यसपछि भन्छ त्यसको लागि हामी के गरौँ भन्ने जुन प्रश्न गर्नुभएको छ, तपाईँहरू हामीहरू सबले सबभन्दा पहिले मेरो देश नेपाल हो, म बाहुन छेत्री राई लिम्बू मगर थारू शेर्पा हुनुभन्दा अगाडि म नेपाली हुँ भन्ने भावना मनमा राखौँ। मैले एउटा कुरा जहाँ पनि भन्ने गरेको छु, नेपाल देशको पहिचान मेटिने, अनि पहिचान मेटिएको देशभित्र कुनै जातिको पहिचान भेटिने यो सम्भव छैन। देशको पहिचान बलियो भयो भने मात्रै, अनि चट्ट यहाँको चाहिँ स्पेनको विमानस्थलमा ओर्लिँदा हामी सानसँग भन्छु भन्नु सकौँला म नेपाली हुँ। तर अर्का देशको सिमाना पार गरेर जाँदा म त रावल हुँ, खड्का हुँ, म त राणा थारू हुँ, म त शेर्पा हुँ भनेर कसैले कसैको पहिचान स्थापित गर्न सक्दैन। यो कुरा हामी बुझौँ, हामीले भनेको यही नै हो। त्यसैले तपाईँहरूले यो युरोपमा बस्दा यस्तो जनमतको सिर्जना गर्नुहोस् जुन जनमतले हामी प्रत्येक व्यक्तिलाई देशभक्तितिर लगोस्, राष्ट्रिय हिततिर लगोस्। मलाई त के विश्वास छ भन्नुहुन्छ भने हामी सबै राजनीतिक दलका नेताले देशभक्तिपूर्ण भावना राखेर राष्ट्रहितलाई सर्वोपरि राख्यौँ भने यो विवाद तुरुन्तै समाधान हुन्छ। यहाँ त जातका कुरा आएर त्यो जातको आधारमा देशलाई विवाद गर्ने कुरा आएर पनि समस्या बन्नु हो, त्यो तुरुन्तै समाधान हुन्छ। अब स्थानीय निकायको निर्वाचनको प्रसङ्ग पनि यहाँ भन्नुभयो, स्थानीय निकायको निर्वाचन हामीले जेठ जुन यो वैशाख त्यति बेलाको 2070 साल वैशाखभित्र गर्ने भनेर सहमति गरेको थियो, त्यहाँ सबै नेताहरूले हस्ताक्षर गरेका थिए। जब चैत महिना फागुन लाग्न थाल्यो, अब ए नेकपा माओवादी मधेस मोर्चाका नेताहरूले भन्नुभयो हामी स्थानीय निकायले निर्वाचन गर्नु, अब के गर्नु? अब तपाईँहरूले भन्नुहोला सरकारले घोषणा गरिदिएर गर्दै हुन्थ्यो नि, हामीले ठान्यो किन विवाद गर्ने त, अहिले संविधान ल्याउने बेलामा ठिकै छ हामी चुप लाग्यौँ। अब जनतालाई अधिकार दिनुपर्छ भन्ने, अनि स्थानीय तहमा जनताको प्रतिनिधिको चुनाव हुनु नदिने। मैले राजनीति शास्त्रमा मैले यो पनि बुझेको छु, जस्तो मान्नुहोस् पाँच थरको कुनै लिम्बू बस्तीमा वा सोलुखुम्बुको कुनै शेर्पा बस्तीमा स्थानीय चुनाव भयो भने त्यहाँ अर्को जातको मान्छे नेता हुन्छ त? हुँदैन नि, त्यही समुदायको मान्छे नेतृत्वमा अगाडि आउँछ। तर किन हुन नदिया त स्थानीय चुनाव? यो मिल्छ मिल्दैन? हामी कोही कोही मान्छे भन्छ नेकपा एमाले जातको पहिचान गर्यो, हेर्नुहोस् फर्केर हेरौँ त, म चारको चुनाव मात्र उदाहरण दिन्छु, म सिद्ध्याउनु पनि लागेँ तपाईँहरू नाप दिनु होला, अब लागु छैन। संविधान सभाको निर्वाचनमा सबभन्दा पहिले सभाध्यक्ष हुने मान्छे नेकपा एमालेको सुभाष नेमा लिम्बू, अनि नेकपा एमाले त्यो जनजातिलाई मान्यता नदिने भए लिम्बूलाई कसरी अध्यक्ष बनायो होला त, नेपालको इतिहासको संविधान निर्माणको पहिलो अध्यक्ष? पहिलेको कुरा गर्ने हो भने पुनर्स्थापित प्रतिनिधि सभाको सभामुख पनि सुभाष नेपाल नेकपा एमाले बनाए, दलित तराईको जहाँ त्यहाँका तमलो पार सद्भावनाका नेताहरू अगाडि आँगनमा उभिन नदिने जा पासवान, रामतीर्थ पासवानलाई उपसभामुख बनाउने नेकपा एमाले 2051 सालमा पहिलो सरकार बने 9 महिने नेकपा एमालेको, त्रिभुवन विश्वविद्यालयको एउटा प्रोफेसरलाई ल्याएर योजना आयोगको उपाध्यक्ष बनाए, त्यो थिए मगन सिद्धि मानन्दर नेवार, त्यो पनि बनाउने नेकपा एमाले, गोल्चे सार्कीलाई त्यो सार्कीको त्यहाँबाट उठाएर ल्याएर सांसद बनाउने, त्यो पनि नेकपा एमाले, लीला श्रेष्ठ सुब्बा महिला पनि जनजाति भयो ल्याएर त्यसलाई उपसभामुख बनाउने नेकपा एमाले, काठमाडौँमा केशव स्थापितलाई मेयर बनाउने नेकपा एमाले, राजेन्द्र श्रेष्ठलाई नेता बनाउने एमाले, अशोक राईलाई नेता बनाउने पनि एमाले नै हो, आङ्कारी शेर्पाले खुला मञ्चमा भाषण दियो एकदम आक्रोशपूर्ण, अनि आकाशबाट भाषण दिँदा पछाडि पुष्पकमलतिर बाबुराम जीहरू बस्नु भएको छ। भाषण के दियो भने बाबु छेत्रीका जिब्रा जति काटेर भोटाइदियो कुकुरलाई। अब बाबुराम जीहरू पुष्पकमलको जिब्रो काटेर खुवा भइहाल्थ्यो नि त, म त पण्डितका छोरा कस्तो विडम्बना। यस्तो विडम्बनाले त्यसलाई नेतृत्व दिन सकिन्छ र? तर मैले तपाईँहरूलाई भन्ने गर्छ, गल्ती गर्ने तयोस् भन्नु हो भने म स्वीकार्छु। आङ्काजीलाई आङ्काजी बनाएर नेता बनाउने पनि नेकपा एमाले नै हो। अब कसरी नेकपा एमाले जनजाति विरोधी गर्न सक्छ? कुनै कुनै साथीहरूले भने भीमराव आउँदा चाहिँ लिस्बन र बेल्जियममा कालो झन्डा देखाए, अस्ट्रेलिया पनि देखाए। किन? एकजना महिलाले अन्तर्वार्ता दिनुभयो अस्ट्रेलियामा, म फर्किसकेपछि। उहाँ चाहिँ लिम्बू हुनुहुन्थ्यो। उहाँलाई सोध्यो पत्रकारले, तपाईँले किन भीमरावललाई लगेर त्यो झन्डा देखाउनु भएको? पन्ध्र बिसजनाले देखाएको थिएँ, 15-20 जनाले भीमरावल मुर्दाबाद भन्नार लगाएको थिएँ, अरू त्यहाँ 10,000 जति मान्छे थिए, 1,000 जति मान्छे पर जिन्दाबाद हुन्थ्यो। अब के भन्नु? अब त्यो कालो झन्डाले मलाई के हो? त्यही बेल्जियममा 2 जनाले चाहिँ कालो झन्डा फुत्तकै निकाल्नु लगाएको थिएँ, 100 जनाले गएर झन्डै मारेको तिमीलाई, छोडो छोडो भने मैले भागेर गएँ। अब के हो? किन त्यो मैले अघि एउटा प्रश्न भन्दै किन झन्डा देखाएको भन्दाखेरि, होइन भीमरावले नेपालमा के भनेर भन्दाखेरि जनजाति त्यो सबै नेपाल छोडेर भारत जाओ भनेर कस्तो कुरा सुनाएको रहेछ। यस्ता गलत कुराले हामी कहीँ पुग्नु सक्छौँ र? सक्दैनौँ। तर म कालो झन्डा त के जेसुकै डन्डा देखाए पनि नेपाली जनताको एकता, नेपाली जनताको सभा, नेपालको स्वाधीनता र अखण्डता यदि बिटुलिने अवस्था आएर खत्तम हुने अवस्था आयो भने म त त्यहाँ कुनै आँधीले भल्लिनेवाला पनि छैन, कुनै भुमरीले लडतराउनेवाला पनि छैन, म उभिनै रहन्छु। अब जीवन नै गयो भने पनि देउला नि के छ मेरा कहिले साथीहरू। यो संविधान निर्माणको प्रश्न नै थियो, तर मैले योभन्दा तपाईँहरू कतै निराश निराश हुने स्थिति छैन। समस्या चाहिँ छ, पीडा चाहिँ भोग्यौँ, तपाईँहरूलाई हाम्रा पीडा साझा पीडा हो। तपाईँहरूले दुनियाँबाट यो तपाईँहरूको म यो क्रन्दन भन्छु, चित्कार भन्छु, यो जो नेपाल आमाको चित्कार हो, त्यो चित्कार मेरो पनि चित्कार हो। तर मैले अघि भनेका प्रसङ्गहरूले चित्कार मात्रै भएको छ, त्यसको परिणाम आएको छ। तर अब माघ 8 गते त संविधान नआउने जस्तो लक्ष्य देखा परिसक्यो, किनभने नियमावली संशोधन नगरेर त्यो त विधिबाट जान्छ नि। संविधान आयो न यही हो भन्नु त मिल्दैन, त्यो त प्रक्रिया हुन्छ त्यहाँ राज्यका। अब त्यसको लागि नियमावली संशोधन गर्नुपर्छ, कार्यतालिकालाई सच्याउनुपर्छ, वा कतिपय नियमावली खारेज गर्नुपर्छ, त्यसको लागि अलिकति समय चाहिने भयो। त्यो संशोधन गरे पनि सबै सहमत भए पनि प्रक्रियामा त जानैपर्छ नि त, त्यहाँ भोट हाल्नु पर्ला, सही गर्नु पर्ला, हुन्छ भन्नु पर्ला, हुन्न भन्नु पर्ला, चित्रबहादुरजीले फेरि यो हुँदैन यो सकिए भन्नु होला आदि त्यहाँ त छ नि। त्यसो भएको हुनाले अब माघ 8 गते संविधान जारी हुन्छ जस्तो मलाई लाग्दैन, किनभने मैले साँचो कुरा बोल्नुपर्छ। तर हामी के प्रयास गरिरहेका छौँ भने यदि माघ 8 गते तर्यो भने यसको म्याद 3 वर्ष छ, तर 3 वर्षसम्म हामी पर्खिन सक्दैन, त्यो हामीलाई अनुमति छैन। हामीले यो नियमावलीलाई यति दिनभित्र हामीले संशोधन गर्ने, त्यसपछि गएर हामीले यदि सहमति भयो भने प्रक्रियाबाट जाने बाटो भयो भने हामीले लिनुपर्छ। साथीहरू समय छैन, म प्रवासी नेपालीका सन्दर्भमा तपाईँहरूले नागरिकता आदि धेरैका कुरा उठाउनु भएको छ। हामीले प्रवासी नेपालीहरूले नेपालमा सम्पत्ति आर्जन गर्ने, शिक्षा आर्जन गर्ने, घुम्ने फुल्ने, सम्पत्ति रिप्याट्रिएट गर्ने सम्पूर्ण कुराहरू गर्ने कुरामा नेकपा एमाले तयार छ, तर त्यसका कतिपय अरू पक्षहरूमा अहिले छलफल छ, अहिले समय नभएको हुनाले त्यता प्रवेश गरिनँ। तपाईँहरूले विदेशमा रहेर पनि जुन यत्रो सङ्ख्यामा आउनुभयो, यो तपाईँहरूले चासो राख्नुभयो नेपालको लागि, म धेरै खुसी छु यसमा, र मलाई यसमा मलाई प्रेरणा पनि प्राप्त भएको छ। तपाईँहरूको यो प्रयास अझ अगाडि जारी रहोस्, तपाईँहरू या जुनसुकै पार्टी जुनसुकै समूहसँग निकट रहेर तपाईँहरू अलिकति काम गर्न लागे पनि तपाईँहरूले यहाँ एकताबद्ध भएर काम गर्नुहोस्। किन नेपाली हो, नेपालीहरूको गौरव, नेपालीहरूको इज्जत त्यो सगरमाथा जस्तै अटल बनाइराख्नुहोस्, त्यो कुनै हातमा नझुकोस्। राजदूतावासको जुन प्रसङ्ग छ, राजदूतावासको लागि मैले अघिल्लोचोटि यहाँबाट गएर पनि कुरा गरेको हो। अघि तपाईँहरूले भन्नुभयो जस्तै नेपालको राजनीतिक अस्थिरता अप्ठ्यारोले गर्दा कतिपय कुराहरू हामीले सोचेर पनि हुन सकेका छैनन्। म फर्केर गएर हाम्रो परराष्ट्र मन्त्री पनि हुनुहुन्छ, यो प्रसङ्गलाई म फेरि पनि त्यहाँ उठाउने छु, तपाईँहरूको त्यो आवाज पनि जारी रहोस्। डेलिगेसन जाने भए पनि भेटौँला, केही छैन, तपाईँहरूलाई स्वागत छ। यति कुराहरू गर्दै अब केही प्रसङ्गहरू मैले भन्नुपर्ने थियो तर समय भएन। जे होस् म पुनः यो प्रवासी नेपाली मञ्चको तेस्रो अधिवेशन भव्यतापूर्वक सफल भएकोमा म सबै साथीहरूलाई बधाई दिन चाहन्छु। यसमा सहयोग पुर्याउने सबै हाम्रा अघि राफेल जे गइसक्नुभयो यो लुई राफेलहरू अघिमा यहाँ सबै यहाँ रहेका साथीहरू तपाईँहरू यसलाई योगदान पुर्याउने सबै साथीहरूलाई म हार्दिक धन्यवाद दिँदै यो कार्यक्रमको पूर्ण सफलता यसबाट निर्वाचित सम्पूर्ण साथीहरूको पूर्ण सफलताको कामना गर्दै मेरा कुराहरू सुनिदिनु भएकोमा धन्यवाद दिन्छु। र सन् 2015 जहाँ अङ्ग्रेजी सम्मत मानिन्छ यो सम्मत तपाईँहरूको लागि साह्रै सुखमय होस्। तपाईँ हामी सबैले नयाँ संविधान आएर नेपालमा दिगो शान्ति आर्थिक समृद्धि भएको देख्न पाऊ। अघि लोसार पर्वको कुरा आएको थियो, लोसार पर्व मान्ने हाम्रा गुरुङ जातिहरू धेरै जाति शेर्पा जाति छन्, हाम्रो त्यो एउटा राम्रो चाड हो, त्यो भर्खरै सकिया छ, तर त्यसको पनि हार्दिक शुभकामनाका साथ मेरो मन्तव्य यही डुङ्ग्याउँछु। धन्यवाद, अभिवादन।